रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादको अर्को श्रृंखलामा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। आदरणीय श्रोताहरू, राजनैतिक दलहरूको महाधिवेशनले मुलुक निकै तातेको छ। सर्वत्र राजनीतिक चर्चा छ, बहस छ र जनस्तरमा निकै घनीभूत संवादहरू जारी छन्। नेकपा एमाले दशौं महाधिवेशन सकेर फर्केको छ र राप्रपाको महाधिवेशन हिजोदेखि प्रारम्भ भएको छ। अधिवेशनको क्रममै रहेको नेपाली कांग्रेस आजदेखि प्रदेश महाधिवेशन प्रारम्भ गर्दैछ। नेकपा माओवादी केन्द्रदेखि नेकपा मालेसम्म अधिवेशनमै होमिएका छन्। तर नेकपा एमाले भने पार्टीको दशौं महाधिवेशन सकेर चितवनबाट फर्केको छ। प्रमुख प्रतिपक्षी दल एमालेको अधिवेशनलाई देशभित्र र बाहिरबाट पनि फरक ढंगले हेरिएको थियो। पटक पटक सरकारको नेतृत्व सुविधा गरेको पार्टी र उसकै शब्दमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भनिएको एमालेको विचार तथा उसको लोकतान्त्रिक अभ्यासले मुलुककै लोकतान्त्रिक अभ्यासमाथि पनि गहिरो प्रभाव पार्दछ। नेपाल कम्युनिष्ट पार्टी एमाले आफूलाई नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो भन्छ। सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीड़नबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने भन्छ र जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापन गर्ने उद्देश्य छ भन्छ। तर के यी कुराहरूको बहस कस्तो रह्यो र अधिवेशनबाट फर्किसकेपछि यी कुराहरूको सम्बोधन कसरी हुन्छन् त, यस विषयमा आज हामी छलफल गर्छौं। हामीसँग हुनुहुन्छ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। यतिखेर उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पोखरेलज्यू नमस्कार।
हजुर नमस्कार।
भर्खर महाधिवेशन सकेर वरिष्ठ उपाध्यक्ष निर्वाचित भएर आउनुभयो, अधिवेशन सफलतापूर्वक सकेर फर्कनुभयो, यहाँलाई हार्दिक बधाई छ।
धन्यवाद।
के हो महाधिवेशनको सन्देश? यहाँहरू महाधिवेशन सकेर फर्कनुभयो, निर्वाचित कमिटिको पहिलो बैठक पनि सकियो, के सन्देश लिएर फर्कनुभयो?
सबभन्दा पहिले त के बुझ्नुपर्छ भने नेकपा एमाले आफ्नो राजनीतिक र सांगठनिक जीवनलाई व्यवस्थित गराउने सिलसिलामा दुईटा महाधिवेशनको अवधारणा अगाडि सारेको हो र त्यसलाई कार्यान्वयन गरेको हो। हामीले केही समय अगाडि विधान महाधिवेशन गर्यौं। त्यो विधान महाधिवेशनले नीति र विधि अब नेकपा एमालेको के हुने, कस्तो हुने भन्ने विषयमा छलफल गर्यौं र निर्णय गर्यौं र 6000 भन्दा धेरै प्रतिनिधिहरूको उपस्थितिमा हामीले त्यो छलफल गरेर सर्वसम्मतिले हाम्रो नीति पास गर्यौं, विधि पास गर्यौं। नीति पास गर्यौं भनिरहँदा 9 राष्ट्रिय महाधिवेशनदेखि यता भए गरेका कामहरूको बारेमा वस्तुनिष्ठ समीक्षा गर्यौं, आउने दिनमा कसरी अगाडि बढ्नुपर्छ भन्ने त्यसका केही योजनाहरू बनायौं, केही परिभाषा गर्नुपर्ने विषयहरूलाई हामीले नयाँ ढंगले परिभाषित गर्ने काम गर्यौं र त्यस आधारमा हामीले हाम्रो विधि अर्थात् विधान संगठनात्मक प्रस्ताव र विधानमाथि के संशोधन गर्नुपर्छ भनेर पास गर्यौं, छलफल गर्यौं, पास गर्यौं। अब त्यसै आधारमा हामीले अहिले राष्ट्रिय महाधिवेशन अगाडि गरेको हो। त यो राष्ट्रिय महाधिवेशनले मूलत नेतृत्व चयन गर्ने कुराहरू गर्नुपर्ने अभिभारा थियो, त्यो अभिभारा हामीले पूरा गरेका छौँ। मैले यो सबै पृष्ठभूमि किन भनेको भने मानिसहरूले राष्ट्रिय महाधिवेशनको कुरा गरिरहँदा यो हाम्रो दुईटा राष्ट्रिय महाधिवेशन का बारेमा अलिकति अभ्यास पनि नभइरहेको कारणले बुझाइमा केही समस्या हुन सक्छ भनेर मैले यो पृष्ठभूमिसहित कुरा गरेको हो। यसपटक चितवनमा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनले मूलत नेतृत्व चयन गर्ने काम गरेको छ र त्यो नेतृत्व चयनको काम सफलताका साथ सम्पन्न गरेको छ। त्यसकारणले हामीहरू पहिलो कुरा नीति र विधि जो पास गर्यौँ त्यसद्वारा निर्देशित भएर यो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका हौ, एक। दोस्रो कुरा, यो राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने काम गरेको छ, त्यसकारणले यो दुईटा महाधिवेशनमा हामीले गरेका कामहरूलाई सँगसँगै त्यसमा बुझ्नुपर्छ भन्नका लागि मैले यो सबै चिज भने हो।
जस्तो एउटा ठूलो दल, पटक पटक सरकारको नेतृत्व गरेको दल र अहिले पनि संसदमा अङ्कगणितको हिसाबले पनि ठूलो दल, यद्यपि प्रमुख प्रतिपक्षी दल भए पनि, तपाईँहरूको अधिवेशन र अधिवेशनका प्रक्रियाले मुलुकको समग्र लोकतान्त्रिकरणलाई चाहिँ के योगदान पुग्यो?
सबैभन्दा पहिले के हामीले बुझ्नुपर्छ भने नेपालका राजनीतिक दलहरू राज्य सञ्चालनसित कुनै न कुनै हिसाबले सम्बन्धित छन्। उनीहरूका विचारहरू, उनीहरूका गतिविधिहरू, उनीहरूका कामले राज्य सञ्चालनमा प्रभाव पार्छ, असर पार्छ। अब नेकपा एमाले जस्तो पार्टी जसले गर्ने कुनै पनि क्रियाकलापले गतिविधिले त्यसले सम्पूर्ण राज्य सञ्चालनसित सम्बन्ध राख्दछ, त्यसको प्रभाव पर्छ, त्यसको असर पर्छ, यसरी बुझ्नुपर्छ। अब हामी नेकपा एमालेहरू विचारमा कुन उचाइबाट आफूलाई प्रस्तुत गर्दैछौँ र सङ्गठनात्मक व्यवस्थापन हामी कुन किसिमले गर्दैछौँ र नेतृत्व निर्माणको बारेमा हामी के कस्ता सोचहरूद्वारा निर्देशित हुँदैछौँ भन्ने कुरा बुझ्नु जरुरी छ। त्यसकारणले हामीले अहिले यसबीचमा जुन ढङ्गले आफूलाई व्यवस्थित गर्ने काम गर्यौँ त्यो एउटा उल्लेखनीय पक्ष हो। तर यो सँगसँगै नेपालको राष्ट्रिय राजनीति जुन जुन किसिमले ध्रुवीकृत हुँदैछ, एउटा ध्रुवमा नेकपा एमाले छ जसले आर्थिक विकास र समृद्धिका कुराहरू अगाडि सारेको छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा अगाडि सारेको छ, जसले यो सामाजिक सद्भावको कुरालाई अगाडि सारेको छ, जसले देश बनाउने सपनाहरूको कुरा गरेको छ। यस्तो शक्ति एकातिर छ, यो शक्तिले मुलुकमा राजनीति स्थायित्वको पक्ष पोषण गरेको छ र अर्कोतिर भनेको तमाम गठबन्धनकारी शक्तिहरू छन्, ती गठबन्धनकारी शक्तिहरू जसले संविधान र कानुनको उल्लङ्घन गर्ने, मूल्य मान्यताका खिलाफमा जाने, राजनीति स्थायित्वलाई व्यवस्था गर्ने, त्यसलाई भत्काउने र अर्को कुरा के भने यो विकास जारी भएका विकास र निर्माणका कुराहरूलाई अवरोध गर्ने यो काम गरेको छ। त्यसकारणले यति बेला जुन नेसनल पोलिटिक्स दुईटा पोलमा जसरी पोलराइज भएको छ यो चिजलाई बुझ्नु पर्दछ र हामीले नेकपा एमाले नेतृत्व गरेको यो पोल जुन छ यो पोललाई सुदृढ गर्नुपर्ने जरुरी छ र त्यही उद्देश्य राखेर हामीले जे काम गरेका थियौँ राष्ट्रिय महाधिवेशनमा, चाहे उद्घाटन सत्रमा होस् चाहे बन्द सत्रमा होस्, यही स्पिरिट प्रतिबिम्बित भएको छ। नेपालको राजनीति आन्दोलनको इतिहासमा कसैले अहिलेसम्म हुन नसकेको, गर्न नसकेको जनताको शानदार उपस्थिति, लाखौँ लाखको सङ्ख्यामा जुन उपस्थिति भयो र त्यो एउटा यसले एमाले प्रतिको जनसमर्थन र एमाले प्रति जनताको ऐक्यबद्धतालाई प्रदर्शन गरेको छ र हामीले बन्द सत्रमा जुन ढङ्गले नेतृत्व चयन गर्यौँ, निर्माण गर्यौँ त्यो अत्यन्त प्रशंसनीय छ। हामीले पहिलोपटक नेपालको राजनीतिक पार्टीहरूको इतिहासमा नेतृत्व तहमा एक तिहाई महिलाको एउटा वैधानिक व्यवस्थालाई कार्यान्वयन गरेका छौँ र समावेशी हिसाबले सबै क्लस्टरमा त्यही अनुसारको नेतृत्व चयन गरेका छौँ। यो अत्यन्त उल्लेखनीय कुरा हो।
जस्तो अघि भन्नुभएको थियो विधान अधिवेशनमा हामीले वस्तुनिष्ठ समीक्षाहरू गर्यौं अनि मुद्दाहरूको परिभाषित गर्यौं भनेर भन्नुभएको थियो। तुलनात्मक रूपमा यो अधिवेशन नेतृत्व चयनको अधिवेशन भन्नुभएको थियो, त्यो तपाईँहरूको विधान अधिवेशन र त्यो मुद्दाहरू चाहिँ ओझेल परेर नेतृत्व चयनका कुरा मात्रै बढी आए, एमालेको खास त्यो विधान अधिवेशन र अहिले यो अधिवेशनसम्म आउँदाका बहसका कुराहरू चाहिँ त्यति धेरै आएनन् जस्तो देखिन्छ होइन बाहिर।
यसमा के हो भने विधानमा पहिले हामीले एउटै महाधिवेशन गर्दाखेरि के देख्यौँ भने नीतिका बारेमा, विधानका बारेमा, नेतृत्वका बारेमा एकैचोटि हाम्रो छलफल हुँदाखेरि नेतृत्वको बारेमा कुरा हुने, त्यो तातो तातो बहस पनि हुने, जसले गर्दा नीति र विधिको बारेमा त्यति ध्यान नलाने, बहस छलफलमा केन्द्रित नहुने र हाम्रो नीतिलाई व्यवस्थित गर्ने, परिपक्व बनाउने, विधिलाई राम्रो ढङ्गले अगाडि बढाउने कुरा चाहिँ ओझेलमा पर्ने खतरा देख्यौँ। त्यसै कारणले नौ राष्ट्रिय महाधिवेशनपछि हामीले त्यो एउटा समस्यालाई सम्बोधन गर्नुपर्छ भन्नका लागि विधान महाधिवेशन गऱ्यौँ जहाँ नीति र विधिको छलफल हुन्छ र त्यो नीति र विधिको छलफल भइसकेपछि, पारित भइसकेपछि त्यसैद्वारा निर्देशित भएर नेतृत्व चयन गर्ने महाधिवेशन गर्नुपर्छ भन्ने ठाउँ पुगेका हौँ। यसपटक हामीले त्यसलाई कार्यान्वयन गरेका हौँ। अब स्वाभाविक छ, हिजो विधान महाधिवेशन भइरहेको बेलामा त्यस बेला हामीले पास गरेका नीतिहरूको बारेमा, विधिको बारेमा यथेष्ट छलफल भयो, चर्चा परिचर्चा भयो, राष्ट्रिय राजनीतिमा हामीले पास गरेका विषयहरूको बारेमा टिका टिप्पणीहरू, सुझावहरू, आफ्ना धारणाहरू विभिन्न पक्षहरूले ल्याए, त्यो हामीले बिर्सनु हुँदैन। अहिले त स्वाभाविक छ, नेतृत्व चयनको कुरा भएको हुनाले यसमै फोकस भएर कुराकानी भएको हो, बाहिर चर्चा परिचर्चा भएको हो, त्यसलाई अन्यथा ढङ्गले बुझ्नु हुँदैन।
यहाँले तत्कालीन नेकपा बन्दाखेरि पनि जनताको बहुदलीय जनवादलाई स्वीकार गरिएन भने यो एकता सम्भव छैन भनेर एकदम कठोर ढंगले भन्नुभएको थियो, धेरै मान्छेले जिब्रो टोक्ने गरी पनि बहस गर्नुभएको थियो। त्यो सम्झनासहित म भनौँ, अहिले नेकपा एमालेलाई दुईटा कोणबाट आरोपहरू छन्। एउटा, तपाईँहरूले नै संविधान उल्लंघन गर्नुभयो, कानून मान्नु भएन सरकारमा रहँदा भन्ने खालको गठबन्धनको आरोप छ तपाईँहरूमाथि भने, अहिले अधिवेशन सकेर फर्केपछि तपाईँहरूको नेतृत्व छनौट चाहिँ हस्तक्षेपकारी भयो, लोकतान्त्रिक भएन भन्ने छ। यो दुईवटा गम्भीर आरोपलाई चाहिँ वरिष्ठ उपाध्यक्षज्यू कसरी खण्डन गर्नुहुन्छ?
पहिलो त हामीले नेतृत्व चयन गरेको विषयमा त्यस्तो टिप्पणी हामीले सुनेका छैनौँ, टिप्पणी कसरी आउँछन् हामी हेरौँला। तर हामी हाम्रो विधानको व्यवस्था अनुरूप पूर्ण लोकतान्त्रिक ढङ्गले नेतृत्व चयन भएको छ। जस्तो भनौँ, पूर्ण लोकतान्त्रिक भन्नाले हामीले विधानमा विधानले दिएको जुन एउटा त्यसको फर्मेट छ, क्लस्टरको फर्मेट, त्यही फर्मेटको आधारमा हामीले नेतृत्व चयन गर्यौँ। एक दोस्रो कुरा, छलफल सल्लाहको आधारमा सर्वसम्मतिले भएको ठाउँमा सर्वसम्मतिले नि पनि भयो, तर सर्वसम्मति हुन नसकेको ठाउँमा प्रतिस्पर्धाद्वारा हामीले नेतृत्व चयन गर्ने कुरा पनि गर्यौँ। हाम्रो निर्वाचन आयोगले त्यस दुवै कुरालाई निर्वाचनको प्रक्रियाबाट अगाडि बढायो। यहाँभन्दा बेसी लोकतान्त्रिक पार्टी अध्यक्षको विपक्षमा अर्को कसैले उम्मेदवार दिन चाहनुहुन्छ भने उहाँले पनि दिनुभयो, उपाध्यक्षको उम्मेदवारीको विरुद्धमा पनि अरू साथीहरूले पनि दिनुभयो। त्यस कारणले यसलाई हामीले अत्यन्त स्वाभाविक ढङ्गले लियौँ। हो, हामीले छलफल गऱ्यौँ, सहमति हुन्छ भने सहमति गरौँ, सहमतिद्वारा नै जानु उपयुक्त हुन्छ, अन्तिमसम्म कोसिस गर्यौँ। हामी के बुझ्छौँ भने लोकतान्त्रिक अभ्यास भन्नाले सहमति विपरीत हुन्छ, यो के अरे यो लोकतान्त्रिक सहमतिको कुरा गर्नु लोकतान्त्रिक पद्धति विपरीत हुन्छ, लोकतान्त्रिक विधि विपरीत हुन्छ भनेर बुझ्नु हुँदैन। सहमति पनि एउटा लोकतान्त्रिक अभ्यासकै रूप हो, तर यदि सहमति हुन सकेन भने प्रतिस्पर्धाको कुरा हुन्छ, त्यो अस्वाभाविक मान्नु हुँदैन भनेर हामीले गऱ्यौँ। होइन, जहाँसम्म विचार छलफल गरिरहँदा पनि हामीले यही तरिका अप्नाएका छौँ, विचारमा छलफल भएको छ, छलफलबाट एउटा निष्कर्षमा पुगिएको छ, त्यसपछि त्यसद्वारा निर्देशित हुने काम हामीले गरेका छौँ। त्यस कारणले जुन मान्छेहरूले बाहिर एउटा जनरल इम्प्रेसनको आधारमा बाहिर टिप्पणी हुने गरेका छ, यसमा सत्यता छैन।
अब गठबन्धनका दलहरूसँग एक प्रकारको तिक्तता जस्तो देखिन्थ्यो, त्यो संसदमा होस् वा सड़कमा पनि। अब अधिवेशन सकेर फ्रेस म्यान्डेटका साथ फर्किनु भएपछि यहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, अब गठबन्धनका दल र अरू राजनीतिक दलहरूसँगको यहाँको सम्बन्ध र सहकार्यको भावी यात्रा कसरी अघि बढ्छ?
हामीले कुनै पनि पक्षसित दलसित गुण दोषको आधारमा दृष्टिकोण अप्नाउने हो, सम्बन्धहरू त्यसरी नै हाम्रा परिभाषित हुन्छन्। अब कसैले अगाडि सारेका विचारहरूसित हामी सहमत असहमत हुन सक्छौँ, त्यस कारणले राजनीतिक दलहरूसित हाम्रो सम्बन्ध भनेको द्वन्द्वात्मक सम्बन्ध हो। कतिपय विषयहरूमा हाम्रा बेमेल हुन्छन्, त्यो बेमेल भएका कुराहरूलाई हामीहरू त्यस अनुरूप नै आफ्ना धारणाको अगाडि सार्छौँ, सहमति हुने खालका कुराहरू छन् भने सहमति पनि हुन सक्छौँ, हामी यस हिसाबले जान्छौँ। अब जहाँसम्म यो हिजो बिग्रेको थियो, अब हामी यो गठबन्धन जो बनेको छ त्यो गठबन्धन चाहिँ मुलुकको हितमा छ, त्यो गठबन्धन संविधान कानुन अनुरूप छैन, मूल्य मान्यता अनुरूप छैन, पोलिटिकल स्टेबिलिटीको लागि बाधक छ, जारी विकास प्रक्रियालाई त्यसले अवरोध सिर्जना गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरामा त्यो कमजोर छ, सामाजिक सद्भावलाई त्यसले एउटा चाहिँ कायम राख्ने कुरामा भूमिका खेल्न सक्दैन भन्ने हाम्रो जो विश्लेषण छ त्यो विश्लेषणमा हामी अडिग छौँ। यस किसिमको गठबन्धनले मुलुकको हित गर्दैन भन्ने हाम्रो विश्लेषण छ, त्यसमा हामी अडिग छौँ।
हिजो एउटा कार्यक्रममा भन्नुभएको थियो राजनीतिक दलहरूको आफ्नो एजेन्डा मुद्दा सिद्धान्त दर्शन भए पनि विकासमा अब हामी विकासको मुद्दामा दलहरूबीच एउटा साधारण एकता चाहिँ हुनु जरुरी छ भन्नुभएको थियो हिजो एउटा कार्यक्रममा म हेरिरहेको थिएँ. अब तपाईँहरू कतै अब यो अधिवेशन र त्यसपछि यहाँले भन्नुभएको छ यहाँको अध्यक्षज्यूले भन्नुभएको छ फागुनसम्म चाहिँ अन्य पार्टीका कार्यकर्ताहरूलाई ल्याउने प्रवेशको एउटा अभियान कार्यकर्ता विस्तारको एउटा अभियान पनि भन्नुभएको छ. कतै तपाईँहरूले त्यो आफ्नो पार्टीबाट कसैले चोइटिएर भन्लान् कसैले फुटेर भन्लान् तपाईँहरूको पार्टीबाट बाहिर निस्केर जानुभएका तपाईँहरूकै शब्दमा कमरेडहरूलाई मिस गरिरहनु भएको हो?
हामीले त्यस्तो मिस गरेका छैनौँ. हामीले अहिले पनि भनेका छौँ हामी मुद्दा आधारित भएर अगाडि बढ्छौँ, विषय एजेन्डा आधारित भएर अगाडि बढ्छौँ. मैले त हिजोको त्यो कार्यक्रममा भनेको कुरा के हो भने हामी अलग अलग राजनीतिक पार्टीहरू होला तर हामीलाई एक ठाउँमा बाँध्ने एक ठाउँमा ल्याउने एजेन्डा भनेका यी हुन् भनेर मैले केही एजेन्डाहरूको बारेमा उल्लेख गरेका थिएँ. हामी सबै राजनीतिक दलहरू आर्थिक विकास र समृद्धिलाई केन्द्रित गरेर आफूलाई अगाडि बढाउँछौँ कि बढाउँदैनौँ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा हामी एक पट लाएर कुरा गर्छौँ कि त्यसमा प्रश्नसित उभिन्छौँ, होइन हामीले सामाजिक सद्भाव आज हाम्रो आवश्यकता हो भनेर भन्छौँ कि भन्दैनौँ, हामीले यो विकास निर्माणका कुराहरूमा सपना देख्छौँ कि देख्दैनौँ, हो यी कुराहरूमा हामी एक एकताबद्ध भएर जानुपर्छ. अरू कतिपय राष्ट्रिय विषयहरूमा हाम्रा भेदेल पनि होलान्, त्यस कारणले राजनीतिक दल मिल्नुपर्छ मिल्नुपर्छ भनेर मात्रै हुँदैन, मुद्दामा विषयमा एजेन्डामा हामी मिल्छौँ कि मिल्दैनौँ मुख्य कुरा त्यो हो, त्यसमा जोड दिनुपर्छ. हामी मिल्न सक्छौँ तर यी विषय आधारित हुनुपर्छ भनेर मैले राखेको हो.
जस्तो केपी ओलीज्यू प्रधानमन्त्री हुनुहुँदा संसदमा एउटा मुद्दामा सारा संसद एक भएर एक ढिक्का भएको अनुभव पनि थियो तर त्यो बिस्तारै खस्किँदै खस्किँदै यो अवस्थामा आइपुग्यौँ हामी. के रहेछ कमजोरी, किन हाम्रो त्यो राष्ट्रिय एकता चाहिँ खलबल हुँदै हामी फेरि टुक्रिँदा रहेछौँ? तपाईँलाई के लाग्छ किन हामी राष्ट्रिय मुद्दामा एक भएको कुरालाई दिगो बनाउन सक्दा रहेनछौँ?
तपाईँले जुन जिज्ञासा राख्नुभयो एउटा अनौठो कुरा छ. पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा एउटा देशमा बेष्टित भएको भारत बेष्टित, हामी भू परिवेष्टित होइन भारत बेष्टित थियौँ. त्यो भारत बेष्टित हुँदाखेरिका असहजता अप्ठ्यारा प्रतिकूलताहरू के झेल्नु पर्यो नेपालले त्यो हामी सबैलाई थाहा छ. त्यो एउटा विडम्बनापूर्ण जुन अवस्था हो त्यसलाई अन्त गरेर अब साँचो अर्थमा भू परिवेष्टित त्यो भूपरिवेष्टित मुलुकले पाउने जुन अधिकार हो त्यसलाई स्थापित गर्ने काम गर्नुभयो चीनसितको पारमाणविक सम्झौता गरेर, र त्यो ऐतिहासिक उपलब्धि थियो. त्यो ऐतिहासिक उपलब्धि प्राप्त भएको लगत्तै केपी ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने काम गरेको त्यस बेला सरकारमै सहभागी भएका पक्षहरू झन्डा हल्लाउँदै आएका मन्त्रीहरूले नै अविश्वासको प्रस्तावमा भोट हाले. यस्तो एउटा विकृत अनैतिक काम त्यस बेला भएको थियो एउटा कुरा यो. दोस्रो कुरा पछिल्लो समयमा जुन केपी ओली प्रधानमन्त्री हुनुभयो त्यस बेला जुन चुचे नक्सा लिम्बिया धुरा कालापानी लिपुलेख नेपालको भूमि हो भनेर विभिन्न ढङ्गले नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आउने स्थिति बन्यो र केपी ओलीको अगुवाईमा उहाँको नेतृत्वमा उहाँको अगुवाईमा उहाँको पहल कदमीमा यो काम भयो. यो काम भएपछि लगत्तै त्यस बेलादेखि यो धन्दा सुरु भयो. त्यस बेलादेखि केपी ओलीमाथि प्रहार गर्ने र अपदस्थ गराउने पार्टीभित्रकै अन्तर्विरोधहरूलाई त्यसलाई अलि चर्काउने र ती अन्तर्विरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्ने कामका एउटा चाहिँ काम त्यसको अगुवाई पुष्पकमल दाहालले गर्नुभयो. र वास्तवमा के भने अब केपी ओलीको नेतृत्वमा त्यो सरकार रहिरहन्छ भने अरू धेरै कुरा हुन सक्छन् भनेर त्यो सरकारलाई ढाल्नको लागि पहिले त पार्टी एकता भएको चिजलाई नै कमजोर बनाउने काम गरियो. त्यसपछि नेकपा एमालेभित्र पनि केही व्यक्तिहरूलाई चोइट्याउने काम गरियो. त यो सबै कामहरू के बुझ्नुपर्छ भने हाम्रो देशमा राष्ट्रिय स्वाभिमानका लागि स्वतन्त्रताका लागि आत्मनिर्भर बन्नको लागि जे कामहरू गरिएका हुन्छन् ती कामहरूका विरुद्धमा अनेक ढङ्गका षड्यन्त्र हुन्छन् र यो जुन राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा जे कुरा जसरी कुराहरू उठेको छ त्यो उठेको कुरालाई कमजोर बनाउनको लागि पनि यस्ता प्लटिङहरू हुने गरेका छन् र त्यस बेला उठाएको मुद्दामा केही समस्याहरू आइलागे पनि म तपाईँलाई यो कार्यक्रम मार्फत के भन्नु भने एमाले जे कुरा उठाएको छ, जे मुद्दाहरू उठाएको छ, जे कुरालाई अगाडि बढाउनु पर्छ भनेर एमाले ठानेको छ, ती मुद्दाबाट किञ्चित मात्रै पनि हामी पछाडि हट्दैनौँ। ती मुद्दाहरूलाई लिएर हामी अगाडि बढ्छौँ, सम्भव सबै शक्तिहरूलाई गोलबन्द गर्ने हाम्रो प्रयत्न जारी रहन्छ।
त्यति बेलाको त्यो सन्तुलन, सहकार्य र त्यो एकतालाई चाहिँ होसियारीपूर्वक सम्हाल्न नसकिएको आफ्नो पनि कहीँ कमी कमजोरी देख्नुहुन्छ होला नि?
होइन, हामीले मुद्दा उठायौँ मात्रै होइन, यो सडकको नारा लाउने विषय मात्रै होइन, हामीले त नेपालका सबै पोलिटिकल फोर्सलाई एक ठाउँमा ल्याएर संविधान संशोधन, नेपालको हिस्ट्रीमा सर्वसम्मतिले त्यो संविधान संशोधन गरेर हाम्रो संविधानको अनुसूची समेत संशोधन गरेर हामीले नेपालको नक्सालाई हामीले कायम गर्यौँ, सबैभन्दा महत्त्वपूर्ण काम। त्यसपछिदेखि एउटा खास अवस्थामा सहमत भएका पक्षहरू समेत पनि त्यसकै विरुद्धमा लागे। कसरी लागे भन्दा अभिव्यक्ति म सुन बताउँछु तपाईँलाई। केपी ओलीको नेतृत्वको सरकारले विदेशी हाम्रा छिमेकी मुलुकहरूसित सम्बन्ध राम्रो बनाउन नसकेको भन्ने आरोप लगाए। अनि मलाई सम्झना भयो काजी भीमल्लले तिब्बतसितको लडाइँ जितेर आए, तर तिनी काजी भीमल्लाई यहाँ नेपालमा आएपछि काटिएको थियो, मारिएको थियो। वास्तवमा एउटा नेपालभित्र एउटा राजनीति, नेपालमा राजनीतिभित्र यस्तो खालको एउटा विदेशी चलखेल हुने, ती चलखेलका केही गोटीहरू यहाँ रहने, ती गोटीहरू बेला बेलामा निर्णायक बन्ने, महत्त्वपूर्ण ढङ्गले प्रकट हुने एउटा दुर्भाग्यपूर्ण स्थिति आउँदै त छैन भन्ने लाग्ने कि हामीलाई। जस्तो भनौँ, त्यही सिलसिला मैले भन्यो, कारवान सम्झौता गरेर आउनुहुन्छ, ऐतिहासिक उपलब्धि प्राप्त हुन्छ, यहाँ आउने बित्तिकै केपिओलीले आक्रोश गरिन्छ, एउटा कुरा यो। अर्को, जब नेपालको एउटा यत्रो चाहिँ अतिक्रमित भूमि चाहिँ औपचारिक ढङ्गले एउटा आफ्नो भूमि हो भनेर त्यो संविधानमै औपचारिक ढङ्गले त्यहाँ उल्लेख गरिन्छ, राष्ट्रिय शक्तिहरू सबै ठाउँ ल्याइन्छ, त्यसको लगत्तै यो षड्यन्त्रको धन्दा सुरु हुन्छ भनेपछि कसरी बुझ्नु? त्यस कारणले अहिले पनि त्यो खेल जारी हुन्छ, त्यसलाई चिर्नुपर्ने आवश्यकता छ।
हुन्छ, हामीलाई समय दिनुभयो, संवाद गर्न पाइयो, फेरि एकपटक यहाँलाई हार्दिक बधाईका साथ धन्यवाद ज्ञापन गर्छु। हामी अन्तर सम्वादमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग सम्वाद गर्दै थियौं। छोटो समयमा उहाँसँगको यो सम्वादमा हामीले उहाँको पार्टीका सैद्धान्तिक पक्ष अथवा अरू दलहरूसँगको सम्वाद र सहकार्य र त्यो एकतासँग जोडिएका केही प्रश्नहरू गर्यौं र हामीले शुरूमा पनि भन्यौं यतिखेर मुलुक राजनीतिक दलहरूको अधिवेशनमय भएको छ र एक प्रकार तातेको छ र सर्वत्र राजनीतिक चर्चा र बहसहरू भइरहेका छन्। जनस्तरमा पनि घनीभूत सम्वादहरू भइरहेका छन् र पक्ष र विपक्षमा हालतहरू भइरहेका छन्। एमाले दशौं महाधिवेशन सकेर फर्केको छ, फर्केपछिको अधिवेशन सकेर फर्केपछिको अवस्था कस्तो र उहाँसँग हामीले सम्वाद गर्यौं। हिजोदेखि राप्रपाको अधिवेशन पनि काठमाडौँमा प्रारम्भ भएको छ। नेपाली कांग्रेस पार्टी आफ्नो महाधिवेशनकै क्रममा छ र आजदेखि उसले प्रदेश स्तरको महाधिवेशन आरम्भ गर्ने भएको छ र आफ्नो ढंगले कामहरू गरिरहेको छ भने माओवादी केन्द्रदेखि नेकपा मालेसम्म र अरू दलहरू पनि अधिवेशनका क्रममा छन् र विभिन्न चरणका अधिवेशनहरू गरिरहेका छन्। यस प्रकारको अधिवेशन, संवाद, छलफल, बहस र यी कुराहरूले कुनै न कुनै रूपमा लोकतन्त्रलाई बलियो बनाउँछन्, जनतालाई शिक्षित सुशिक्षित बनाउँछन् र सुसूचित बनाउँछन् र राजनीतिक दलहरूको खास दृष्टिकोण र आर्थिक मुद्दामा उनीहरूको दृष्टिकोण र धारणा के छ भन्ने कुरामा एक प्रकारको नयाँ दिशाबोध हुन्छ भन्ने लाग्छ। यस अर्थमा आज हामीले संवाद गर्यौं। हाम्रो अन्तरसंवाद निरन्तर जारी रहन्छ। हरेक दिन 6:30 बजे हामी यसै गरी संवादहरू गर्छौं। आजको संवाद यही सकिन्छ। मेरा सहकर्मी शंकर भण्डारीका साथ म नवराज लम्साल विदा माग्छु। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।